भुटानी शरणार्थीको कथाव्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटासहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक पनि गएको अंक जस्तै पुनर्वास भएका र शरणार्थी शिविरमै छुटेका आफन्तहरू बीचको भावनात्मक भलाखुसारीमा केन्द्रित छ। अमेरिकाको ओहियो एक्रोनमा पुनर्वास भएका दुर्गा घिमिरे र शरणार्थी शिविरमा रहेका उहाँका आफन्त बीच सन्देश आदान प्रदान गर्छौ।
आमा बुवाहरू धेरै रोइरहनु भएको छ छोराछोरीहरूबाट बिछोडिएर बसेका कारणले।
हजुरआमा हजुरबा, मेरो टेन्सन नलिनुमा आउँछु, छिट्टै आउँछु भन्न चाहन्छु। म तपाईँहरूलाई याद गरिरहेछु यहाँ पनि।
यसै गरी अमेरिकाको म्यासाचुसेट्स राज्यमा पुनर्वास भएका खडानन्द पोखरेल र बेलडाङ्गी 3 शरणार्थी शिविरमा रहेका उहाँका आफन्तहरूसँग पनि कुरा गर्छौ।
अलिकति बाठा छोराहरू बाहिर भइसके भनेर त्यस्तो ताप सुर्ता ठुलो नगर्नु भनेर सन्देश दिन
चाहन्छु। आफ्नो परिवार यता वर्षसँगै 18 जनाको परिवार थियो मेरो, सबै छोडेर गए अनि दुःख लागिरहेछ। अब बाबुआमा यहाँ छौ, छोराछोरी सबै गए, नाति नातिना गए।
यी सामग्रीसँगै शरणार्थी समस्याका बारेमा भुटानीहरूको राय र तर्क पनि छ। तर अहिले चाहिँ शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
भोलि परेको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आज झापा र मोरङका भूटानी शरणार्थी शिविरहरूमा विभिन्न कार्यक्रमहरू भएका छन्। मानव अधिकारको रक्षा र यसबारेमा जनचेतना फैलाउन आज शरणार्थी शिविरहरूमा प्रभात फेरी निकालियो। भोलि शनिबार विदाको दिन परेकोले आजै दिवस मनाइएको हो। 63 अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बेलडाङ्गी 1 र बेलडाङ्गी 2 शरणार्थी शिविरमा विशेष कार्यक्रम भयो। बेलडाङ्गी 2 शरणार्थी शिविरमा बनेको बहुसांस्कृतिक मञ्चको पनि आजै उद्घाटन भयो। शरणार्थी र स्थानीय समुदायको सहभागितामा भएका कार्यक्रममा नाचगान समेत प्रस्तुत गरिएको थियो। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको आह्वानमा शरणार्थी शिविर व्यवस्थापन समितिले कार्यक्रम गरेका हुन्। सन् 1948 डिसेम्बर 10 मानव अधिकार सम्बन्धी राष्ट्रसंघीय बडापत्र जारी भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ। यसैबीच मानव अधिकार सुनिश्चितता र हिंसारहित समाजको कामना गर्दै 2 शरणार्थी युवाले 24 घण्टासम्म हात मिलाएका छन्। टिमाई शरणार्थी शिविर सेक्टर G4 छाप्रो नम्बर 53 डिकमान गुरूङ र खुदुनाबारी शरणार्थी शिविर सेक्टर B2 छाप्रा नम्बर 84 नीलहरि उप्रेतीले हिजो दिउँसो 12 बजेदेखि टिमाई शरणार्थी शिविर व्यवस्थापन समितिको कार्यालयमा हात मिलाएर बसेका थिए। भूटानी शरणार्थी बाल मञ्चको नयाँ नेतृत्वका लागि आउँदो हप्ता चुनाव हुनेछ। शरणार्थी बाल बालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासको उद्देश्यसहित सन् 1997 अगस्त 6 तारीकमा मञ्चको स्थापना भएको हो। टिमाई शरणार्थी शिविरलाई बेलडाङ्गीमा समायोजन गर्ने काम चलिरहेकाले त्यसबाहेकका 4 शरणार्थी शिविरमा चुनाव हुनेछ। चुनाव कार्यक्रम अनुसार पर्सी आइतबार र सेक्टर तहमा र सोमबार र शिविर तहमा चुनाव हुने भूटानी शरणार्थी बाल मञ्चकी संयोजक सुनिता गुरूङले जानकारी दिनुभयो। प्रतिनिधि चुनिएपछि आउँदो पुस 3 गते केन्द्रीय तहको समिति चयन गरिनेछ। मञ्चमा 7 देखि 18 वर्षसम्मका शरणार्थी बाल बालिका सहभागी हुन्छन्। शरणार्थी शिविरहरूमा यो उमेर समूहका बाल बालिकाको संख्या 14,000 हाराहारीमा छ। बेलडाङ्गी 2 शरणार्थी शिविरमा भएको खुल्ला नकआउट ब्याडमिन्टन प्रतियोगिताको फाइनलको उपाधि पुरूषतर्फ युगलतर्फ शशी धिमाल र विशाल छेत्रीको जोडीले जितेको छ। महिलातर्फ एकलमा यमुना पौडेलले जित्नुभएको छ। अस्ति बुधबार शुरू खेलमा प्रकाश छेत्री र किशोर पाण्डे उत्कृष्ट खेलाड़ी घोषित भए। बेलडाङ्गी 2 शरणार्थी शिविरको युवा मैत्री केन्द्रले गरेको प्रतियोगितामा 32 पुरूष र 8 महिला सहभागी थिए। अब भूटानसँग सम्बन्धित एउटा खबर। मादक पदार्थ खाएका कारण हुने विभिन्न रोगले भूटानमा हरेक महिना तीन जनाको ज्यान जाने गरेको छ। सन् 2009 149 जना र गएको वर्ष 158 भुटानीको मादक पदार्थ खाएका कारण लागेको विभिन्न रोगबाट ज्यान गएको बिजनेस भुटानले छापेको छ। 10 रोग मध्ये अत्याधिक अल्कोहलको प्रयोगबाट कलेजोमा देखिने विभिन्न समस्याले ज्यान जानेको संख्या सबैभन्दा धेरै रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। सन् 2007 विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार भूटानमा दक्षिण एसियामै सबैभन्दा धेरै मादक पदार्थको उपभोग गर्ने पत्ता लागेको थियो। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि पुनर्वास भएका र शरणार्थी शिविरमा छुटेका आफन्तहरूबीच गरिएको भलाकुसारी सुनौ। देशमा प्रजातन्त्र र मानवाधिकार बहालीको माग गरेका कारण शरणार्थी बनेका भूटानीका कति आफन्त भूटानमै छुटेका छन्। चार वर्ष अघिबाट शुरू भएको तेस्रो देश पुनर्वास कार्यक्रममा सहभागी भएर कति शरणार्थीका आफन्तहरू विभिन्न 8 देशमा बाँडिएका छन्। शरणार्थी परिवारको यो विखण्डनको पीड़ालाई केही मात्रामा भए पनि कम गर्न कार्यक्रम शरणार्थी सन्देशले विशेष अभियान शुरू गरेको छ। पुनर्वास भएका र शरणार्थी शिविरमा रहेका आफन्तहरूबीच भलाकुसारी गराउने यो अभियानमा हामीलाई अमेरिका पुनर्वास भएका देवीचरण अधिकारीको सहयोग महत्वपूर्ण रह्यो। उहाँकै सहयोगमा अमेरिकाको ओहियोको एक्रोनमा पुनर्वास भएका दुर्गा घिमिरेसँग हामीले टेलिफोनमा गरेको कुराकानी सुनौ।
मेरो क्याम्पमा चाहिँ मेरो भाइ बहिनी अनि सासु ससुराहरू बेलडागीमा, भाइ बहिनी र बेलडागीमा पथ्रीमा सासु ससुराहरू छन्। हामी यहाँ आएको 3 भइसक्यो, अहिलेसम्म खोइ अब आइपुगेका छैनन्। म विशेष गरी मेरो भाइ र बहिनी अनि मेरो सासु ससुरा यतिहरू उहाँहरूलाई चाहिँ विशेष गरी अब तपाईँहरू हजुरहरूको एउटा पहलले गर्दाखेरि यो जुन सन्देशबाट उहाँहरूमा बस्ने उहाँहरूले पनि सुनेर हामीहरूको बारेमा पनि उहाँहरूले आवाज उठाइदिनु भएको छ भन्ने कुराहरू पुगोस् र सङ्घ संस्थाहरूले पनि अलिकति चाँडोबाट ल्याइदेखि हामी यहाँ बसेका साह्रै पीडादायक जीवन बिताइरहेका छौँ। आमा बुवाहरू धेरै रोइरहनु भएको छ छोराछोरीहरूबाट बिछोडिएर बसेका कारणले।
दुर्गाजी जस्तो छ नि, भाइ चाहिँ अब यहाँ हुनुहुन्छ, तपाईँ त्यहाँ हुनुहुन्छ, तपाईँको बाल्यकाल पनि दाजुभाइ मिलेर चाहिँ खेल्ने गर्ने गरेर शिविरमा हुर्किनु भएको थियो होला, त्यो दिनहरू कसरी सम्झिनुहुन्छ र भाइलाई चाहिँ तपाईँको खासमा सन्देश चाहिँ के छ?
खासै हामी सानैदेखि सँगै खेल्ने, सँगै बस्ने, सँगै पढ्ने भएको कारणले गर्दा अहिले भाइ वहाँ छोरीको कारणले एकदमै एक्लो महसुस भइरहेछ। अब आफ्नो बाबाले भनौँ एउटा भाइ नभएर एउटा साथी सर हामी एउटा एक्ट गर्थ्यौँ भने अहिले अब भाइ नभएको कारणले एकदमै नै शून्य र महसुस एकदमै खल्लो बनाएको महसुस भइरहेछ।
भाइबाट तपाईँ के सुन्न चाहनुहुन्छ? यतिखेर हामी उहाँसँग भेट्न जान्छौँ, उहाँबाट चाहिँ तपाईँले सुन्न चाहेको कुरा चाहिँ के छ?
उहाँ भाइलाई किन यसरी ढिलो भइरहेछ, किन यसरी संस्थाले ढिलो भइरहेछ, अलिक चाँडै गरेर आइदिएपछि चाहिँ यहाँ म मात्र नभएर बुवा मम्मीहरू पनि रोइरहनु भएको छ दिनै पछि र भाइ आइदिएपछि चाहिँ हुन्थ्यो भन्ने चाहिँ हामीलाई लागिरहेको छ।
यो थियो अमेरिकाको ओहियोको एक्रोनमा पुनर्वास भएका दुर्गा घिमिरेले शरणार्थी शिविरमा छुटेका आफन्तहरूलाई गर्नुभएको सम्झना। घिमिरेको कुरा सुनेपछि आउनुहोस् शरणार्थी शिविरमा रहेका उहाँका भाइ नारद घिमिरेका कुरा सुनौ।
मेरो जेठो दाजु म माइलो।
तपाईँहरू कति भाइ?
5 भाइ। 5 भाइमा जेठो ऊ माइलो म, अरू साइलो उही ओआइयोमै छ। साइलो परशुराम घिमिरे, काइलो बलराम घिमिरे र कान्छो खडानन्द घिमिरे। ठुल दाजु सहित अरू 3 भाइहरू उही ओआइयोको एक्रोन सिटीमै हुनुहुन्छ।
बुवा आमा
कान्छो भाइसँग उही एक्रोनमै हुनुहुन्छ।
परिवारको तपाईँ एक्लै त्यसो भए यहाँ शिविरमा?
म एकदमै एक्लै, मेरो त सानीमा ठुलामाहरू सबै कोही पनि हुनुहुन्न।
दाजुका कुरा सुन्नुभयो, कस्तो लाग्यो?
हजुर सुने एकदमै, मलाई दाजुले अब दाजु बुवा आमाले धेरै सम्झेको सुन्दा मलाई एकदमै बिहाल भएको छु म अहिले। मैले आफै सुने दाजुहरूले दाजुले बोलेको र मलाई उहाँहरू त तैहरू 3 दाजुभाइ र आमा बुवाहरूसँग छ मेरो दाजु र पनि उहाँहरूलाई त त्यस्तो भएको छ भने मलाई त झन् म त एक्लै छु यहाँ। त्यतिमाथि अब गोलाबबाट सरेर नयाँ ठाउँमा आइयो, एकदमै अप्ठ्यारो महसुस भइरहेछ।
दाजुभाइसँग बुवा आमासँग टेलिफोनमा सम्पर्क हुँदै गर्छ बेला बेला?
टेलिफोन इमेल इन्टरनेटबाट हुन्छ कहिले कहिले, तर उहाँहरूसँग आमा बुवाहरू चाहिँ धेरै रोइहाल्नुहुन्छ त कहिले आउँछस् भन्नुहुन्छ। अनि अब मैले मेरो बसको कुरो होइन, म फलाना दिन आउँछु म भन्नै सक्दिनँ, त्यसकारण अलिकलि टाढिँदैछौँ हामी। किनभने अब आमा बुवासँग फोन गर्न थाल्यो रुन थाल्नु हुन्छ, दाजु भाइहरूसँग फोन गरेर भाइ दाजु त कहिले आउँछस् भन्छन् भाइहरू, दाजुले पनि भाइ त कहिले आउँछस् भन्छन्। जो मेरो आफ्नो बसमा पर्दैन।
आफन्तहरूसँगको बिछोड बडा पीडादायी र चर्को हुन्छ अघि
एकदमै हुँदो रहेछ अहिले आएर महसुस भइरहेछ। हामी त अब 3 छौँ, अब श्रीमती रेविका छ अनि नानी वर्षा छ, हामी 3 छौँ। हामी आफन्तभन्दा सिवाय अरू कोही छैन यो क्याम्पमा?
आफन्तहरू छैनन्,
कोही पनि छैनन्। मेरा म चाहिँ यहाँ त्रिरत्न सेकेन्डरी स्कुलमा सहप्रधानाध्यापकको रूपमा कार्यरत छु।
कति समयदेखि तपाईँ उहाँहरूसँगबाट टाढा हुनुभयो, कति भयो उहाँहरू बाहिर जानुभएको?
अब चार वर्ष सकेर पाँच वर्ष लाग्न लाग्यो, हामी अलग भएर बसेका छौँ बुवामाबाट। हरेक क्षण हरेक पल सम्झेरै बितिरहेको छ। एकदमै खाना खाने बेला भयो, खाना खान बस्यो, आमा बुवाको याद आउँछ, दाजुभाइको याद आउँछ, सँगै एकै ठाउँ अब खाना खानाहरू साटी साटी लडाईँ गरी गरी खाइएको थियो, कहिल्यै छुटिएका थिएनौँ हामी। तर अब यो रिसेटलमेन्टले गर्दा मलाई चाहिँ यता राखिदिएको छ, दाजुभाइ आमा बुवाहरूलाई चाहिँ उता लगिएको छ।
दाजुभाइहरूले तपाईँलाई उहाँबाट केही सर सहयोग त्यस्तो केही गर्दै गर्नु भएको छ?
अब दसैँमा हामीलाई धेरै याद गर्छस् होला भनेर एकचोटि यसो गर्नुभएको थियो। फोन पनि त्यति नजिक थोरै थोरै समयमा चाहिँ हुँदैन, किनकि आमा म पनि गर्दिनँ यताबाट, किनकि आमा रुन थालिहाल्नुहुन्छ, त कहिले आउँछ छोरा, बुवा रुन थालिहाल्नुहुन्छ, भाइहरू दाजु कहिले आउँछ छिटो भन्न, जान गएर भन, गएर भन्दा अलिक आफूले इन्क्वायरी गर्दा केही हुन्छ कि भन्छन्। दौडेर जान्छु युनियन चेयरमा पनि इन्क्वायरी गर्छु, तर हुन्छ तपाईँको हुँदैछ भन्छ, त्यही मेसेज रिले गर्छु, त्यस्तै छ मेरो।
खास गरी आफ्नो परिवारलाई उहाँ हुनुभएका अरू आफन्तहरूलाई के सन्देश छ त?
तपाईँहरूले जसरी मेरो अभावमा खड्केर बसिरहनु भएको छ, तपाईँहरू बिना म पनि उस्तै खड्केरै बसिरहेछु, तर आशा गरौँ एक दिन हाम्रो भेट अवश्य हुन्छ भन्न चाहन्छु। तपाईँहरू कोही पनि चिन्ता नलिनुहोस्।
छेउमा रहनुभएको रेविका छेत्री नारदजीको श्रीमती, यहाँ सम्झेल कस्तो थियो परिवारको मिलजुलको अवस्था, र अहिले त धेरै टाढा हुनुभएको छ?
मिलजुलको अवस्था हाम्रो फ्यामिलीमा साह्रै राम्रो थियो होइन, अहिले टाढा हुँदाखेरि हामीलाई धेरै एकदमै धेरै दुःख लागेको छ। बेला बेला सम्पर्क हुँदैछ यसरी फोनमा, अब कोही बेला नेटमा हेर्न जान्छौँ, उनीहरूलाई देख्छौँ, त्यही नै चित्त बुझाएर बसिरहनु परेको छ।
हिँड्ने बेलामा के भन्नुभएको थियो तपाईँलाई?
अब हामी यसरी जाँदैछौँ, घर राम्रोसँगले सम्हालेर बस्नु र चाँडैभन्दा चाँडै आफ्नो डकुमेन्ट्सहरू के छ कसो छ ल्याएर बुझाएर चाहिँ तिमीहरू पनि एकदमै चाँडोभन्दा चाँडो आउनु भन्नुभएको थियो।
चार वर्ष बित्न लाग्यो अघि?
हजुर, चार वर्ष पुरा बित्न लाग्यो, पाँच वर्ष टेक्न लाग्यो।
आफन्त बिनाको यो चार वर्ष कस्तो रह्यो?
आफन्त बिनाको चार वर्ष त्यो भन्नै नसकिने, जसले भोग्यो उसलाई मात्रै थाहा छ होइन, भोगेर पनि कसैलाई देखाउन नसक्ने र संस्थाले पनि यस्ता कुराहरू नबुझिदिँदाखेरि हामीलाई धेरै दुःख लाग्छ। के भन्नु, जसलाई जसरी अब खुकुरीको पिर अचानोलाई भने जस्तै त्यस्तै छ, हामीलाई भइरहेको पनि छ।
दुर्गा घिमिरे जो अमेरिकामा हुनुहुन्छ तपाईँको जेठाजु, उहाँका छोराछोरीहरू कत्रा थिए यहाँबाट जाँदाखेरि?
उहाँका छोराछोरी निलम घिमिरे र कैलाश घिमिरे धेरै साना साना थिए, सिगान पुछेर आन्टी आन्टी भन्दै हिँड्थे, पाँच रुपियाँ दिनुहोस् न चटपटी खाने भन्थे, र एकजनालाई त अब छोरीलाई त हामीले आफैसँग राखेका थियौँ।
अहिले त बढेर ठुला भयो होला नि?
अहिले त बढेर निकै तरुनी ठुला भयो नै, आन्टी अङ्कल आएपछि मात्रै बिहे गर्छु, अब लगभग 18 इयर्स भइसक्यो होला होइन। म त हेर्दिनँ पनि जान्दिनँ पनि, किनभने मलाई धेरै दुःख लाग्छ क्या, त्यही भएर रोइहालिन्छ।
जेठाजु जेठानी देवर देवरानी छोराछोरी उहाँहरूका नानीहरूलाई तपाईँको के सन्देश छ त?
मैले भन्नुपर्दाखेरि अब टेन्सन नलिनुहोस् होइन, कसैले पनि सायद अवश्य नै ल्याउँछ होला हामीलाई एक दिन न एक दिन त, हामीले पनि कोसिस गर्दैछौँ। अब के गर्नु, अब एउटाको कारणले गर्दा त्यस्तै भइहाल्यो, हिजोको दिनमा हामीलाई पनि थाहा थिएन कि यस्तो थर्ड कन्ट्री सेटलमेन्ट हुन्छ, बाहिर केटी बिहे गर्नु होइन, के गर्नु, हामीले गरिहाल्यौँ, आजको कुरो होइन, आजभन्दा धेरै वर्ष अगाडि 13-14 वर्ष अगाडिको कुरो हो। अब
मतलब तपाईँ चाहिँ शिविर बाहिरको हो?
शिविर बाहिरको कारणले नै आज हाम्रो यो घरमा चाहिँ अब यस्तो चाहिँ भइरहेको छ, आज हामी नजानुको कारण र ढिला हुनुको कारण चाहिँ मैबाट हो। म के भन्न चाहन्छु भने मेरो सन्देश मेरो सासू ससुरा जेठानी देउरानीहरूलाई, अब ल्याउँछन् अवश्य ल्याउँछ होला भन्ने आशामा हामी बसेका छौँ, दिन गन्ती गरेर चिन्ता नलिनु, हामी अवश्य आइपुग्छौँ।
नारद घिमिरे जसको दाजु अमेरिकाको ओहायो राज्यमा हुनुहुन्थ्यो, उहाँको परिवारसँग कुरा गर्दैछु अहिले म। नानी यहाँको नाम, नारदजीको छोरी?
मेरो नाम वर्षा घिमिरे, म अहिले कक्षा 7 पढ्दैछु।
कुन स्कुलमा?
पञ्चायत इङ्ग्लिस स्कुल बेलाइटु।
बडीबाको कुरा सुन्यौ त?
सुने।
के भन्नुभयो?
अब उहाँहरू पनि वहाँ गएर हाम्रो लागि केही बोलिदिँदै हुनुहुँदो रहेछ भन्ने बुझ्यो।
तिमी त 4 वर्ष अगाडि उहाँ जानुभएको रहेछ, अलिक सानै थियो होला कि?
हजुर, म अलिक सानै थिएँ।
के भन्नुहुन्थ्यो तिमीलाई, सम्झना छ नि?
हजुर छँदैछ, माया गर्नुहुन्थ्यो, उहाँ सँगै राख्नुहुन्थ्यो मलाई, कहीँ जान दिनुहुन्थ्यो, चक्लेट मिठाई धेरै किनिदिनुहुन्थ्यो, त्यसले सम्झना आएर साह्रो हाँसो आउँछ।
तिमीसँगै खेल्ने दाजु भाइहरू पनि त थिए होला नि, ठुलो बुवाको छोरा छोरीहरू होइन?
हजुर, दिदी र दाजु हुनुहुन्थ्यो, उहाँहरू मसँगै खेल्नुहुन्थ्यो, सँगै बस्नुहुन्थ्यो।
कस्तो लाग्छ अहिले?
साह्रो रुन मन लाग्छ।
हजुरबा हजुरआमाले चाहिँ के भन्नुहुन्थ्यो?
माया गर्नुहुन्थ्यो, भनेको कुरा सबै पुऱ्याइदिएको थियो, चक्लेटहरू मिठो खुवाउनुहुन्थ्यो र जाने खेलामा पनि राम्ररी बस्नु भनेर जानुभएको थियो।
अहिले फोनमा कुराकानी हुन्छ बेला बेला?
हजुर हुन्छ, कहिले कहिले।
के भन्नुहुन्छ?
छिटो आइज, त्यही त नि, अब छिटो आइज, भन्नुहुन्छ, बुवा मम्मी मम्मीलाई दुःख नदिनु, राम्ररी आउनु भन्नुहुन्छ। त्यस्तै धेरै याद आएछ, यस्तै हुन्छ।
दिदी दाजु अनि ठुलो बुवा ठुलो आमा काका काकी अनि हजुरबा हजुरआमालाई तिम्रो के छ भन्नु?
मेरो भन्नु केही छैन, होइन हजुरआमा हजुरबा मेरो टेन्सन नलिनु, म आउँछु छिट्टै आउँछु भन्न चाहन्छु। म तपाईँहरूलाई याद गरिरहेको छु यहाँ पनि, र टेन्सन धेर नलिनु, आफ्नो काम गर्नुहोस्। म भरि चाहिँ छिटो आउन, बुवा मम्मीहरूसँग छिटो आउन कोसिस गर्नेछु।
तिमीसँग दाजु दिदीहरूसँगै खेल्दाखेरिको त्यस्तो राम्रो सम्झना पनि त होला नि।
हजुर, छँदै जाने कसरी बिर्सिन सक्ने राम्रो दाजु र दिदीको याद। अब खेल्दाखेरि म अहिले पनि याद छ, म लड्दाखेरि उहाँहरू पनि रुनुहुन्थ्यो, र खेल्दाखेरि मलाई कहिले लानु छुटाउनु हुँदैनथ्यो, र खाँदाखेरि जहिले पनि बाँडेर खाने गर्नुहुन्थ्यो।
अर्काको भरमा बाँचेको भुटानीको शरणार्थी जीवन आफैमा निकै दुःखपूर्ण छ। रुखो पिठो खानु किन नपरोस्, तर परिवारका सबै सदस्यसँगै हुँदा उनीहरूको मन यति धेरै कल्पेको थिएन जति पुनर्वासपछि भएको बिछोडले पीड़ा दिएको छ। यो पीड़ालाई केही मात्रै भए पनि कम गराउन कार्यक्रम शरणार्थी सन्देशले सानो प्रयास थालेको छ, दुईतिर भएका शरणार्थीका आफन्तबीच भलाकुसारी गराउने। यही अभियानमा अब पुनर्वास भएका अर्का एक शरणार्थीसँग कुराकानी गरौं। अब हामीसँग हुनुहुन्छ अमेरिका पुनर्वास भएका खडानन्द पोखरेल।
म यहाँ लिङ बोस्टनमा 24 तारिक अगस्तमा आएको हुँ।
तपाईँ पुनर्वास भएर नयाँ ठाउँमा पुगेपछिको अनुभूति चाहिँ कस्तो भइरहेको छ, त्यो पनि अलिकति सुनाइदिनुहोस् न हामीलाई।
अब नयाँ ठाउँमा आउँदा त्यहाँदेखि यहाँको अब जनजीवनको अवस्था हेर्दा अलिकति स्ट्यान्डर्ड भएको देख्दा खुसी लागिरहेछ।
तर केही शरणार्थी त शरणार्थी शिविरमै छन्, त्यसमा पनि परिवारका केही आफन्तहरू पुनर्वास भएका छन्, केही छुटेर शरणार्थी शिविरमै छन्। भिन्न भिन्न भएका विखण्डन भएका परिवारहरूको अवस्था चाहिँ कस्तो भएको महसुस गर्नुहुन्छ तपाईँ?
त्यो सम्झिएर त अलिकति दुःख लागिरहेको छ, तर पनि अब त्यसमा हामीले अलिकति पोजिटिभ थिङ्किङ राखिरहेछौँ। त्यसमा छिटोभन्दा छिटो आयामले हामीलाई एकसाथ बनाउँछ भन्ने लागिरहेछ।
तपाईँका कोही आफन्तहरू शरणार्थी शिविरमै छुटेका छन्?
हजुर, मेरा छन्, मेरा बाबा आमा दाजु भाउजू शिविरमै हुनुहुन्छ।
बुवा आमा अथवा दाजुलाई तपाईँको चाहिँ सन्देश के छ?
उहाँहरूले अब पर्खाइमा हुनुहुन्छ, अब राम्रो सोच बनाएर हामीहरू अब छिटोभन्दा छिटो जान्छु भन्ने सोच लिनुहोला, सुर्ता नगरिकन बस्नु। अब अलिकति बाछा छोराहरू बाहिर भइसके भनेर त्यस्तो ताप सुर्ता ठुलो नगर्नु भनेर यही सन्देश दिन चाहन्छु।
अमेरिकाको म्यासाचुसेट्स राज्यमा पुनर्वास भएका खडानन्द पोखरेलको कुरा सुनिसकेपछि अब शरणार्थी शिविरमा रहेका उहाँका आफन्तका कुरा सुन्न शरणार्थी शिविरतिर लागौं।
म अहिले बेलडागी 3 शरणार्थी शिविर सेक्टर C2 छाप्रो नम्बर 24 रहेको पोखरेल परिवारमा आइपुगेको छु। खडानन्द पोखरेलका पिता कृष्णलाल पोखरेल सँगै छु अहिले म। कति वर्षको हुनुभयो तपाईँ?
72।
खडानन्द तपाईँको कुन छोरा हो?
काहिलो।
अरू परिवारका अरू छोराहरू कहाँ कहाँ हुनुहुन्छ?
एउटा छ यहाँ, एउटा भुटानमा छ, एउटा केन्टुकीमा छ, एउटा सिकागो छ।
केन्टुकी र सिकागो भनेको त अमेरिका?
अमेरिकै छन्।
अच्छा, तपाईँले भर्खरै आफ्नै छोराको आवाज सुन्नुभयो, कस्तो लाग्यो?
मेरा बाबुआमा दाजुभाइ सब अरू पनि गइसके, बाबुआमा उहाँ यिनी शिविरमा छन्, र ती बाबुआमा चाहिँ अब कोसिस गरेर झट्टै आइएमले यहाँ ल्याइदिनु भनेर उहाँबाट कोसिस गरेको रहेछ, र हामीहरूलाई पनि दुःख लागिरहेछ। अब सबै छोरा छोरी नाति नातिना सबै गइसके, त्यो कारणले चाहिँ हामीहरू चाहिँ रोकिएर बसेका, धेरैपल्ट भयो यहाँ मेडिकलहरू गरेको किन राखेको हो, त्यो चाहिँ अब झट्टाझट्टी हामीहरूलाई लगि सबैसित भेट हुन्थ्यो भन्ने आशा छ।
कति भयो तपाईँको काइलो छोरो खडानन्द अमेरिका जानुभएको?
3 महिना भयो होला।
को को जानु भएको छ उहाँसँग त्यहाँ?
उहाँ चाहिँ उसकै सासु जेठु लग्या छ, अनिखेर उसको परिवार 4 जना छ। अब छोरो खडानन्द, मिना कुमारी, परनित, दिवस, मेरा चाहिँ नाति नातिना।
आफ्नो छोरो आफ्नो सन्तान अलग हुँदा कस्तो लाग्दो रहेछ अभिभावकहरूलाई?
बहुत दुःख लागिरहेछ नि। अब आफ्नो परिवार यता वर्ष सँगै 18 जनाको परिवार थियो मेरो, सबै छोडेर गए, अनि दुःख लागिरहेछ। अब बाबुआमा यहाँ छौँ, छोराछोरी सबै गए, नाति नातिना गए, अनि दुःख त लागिरहेछ नि त।
के भन्न चाहनुहुन्छ छोरालाई?
अब के भन्न चाहनु, र आफूले त अब त्यो छोराछोरीसित छट्टै भेट भए हुन्थ्यो भन्ने आशा चाहिँ छ, अब के भन्नु र अरू त। अब
खडानन्द पोखरेलको आमा, यहाँको शुभ नाम?
हिनमाया।
कति वर्ष कि हुनुभयो अहिले?
70।
खडानन्द तपाईँको काइलो छोरो, बेला बेला फोन त गर्दै हुनुहुन्छ होला?
गर्दै हुनुहुन्छ।
के भन्नुहुन्छ त कुराकानी हुँदा?
केही न केही छिटो आउनु, यहाँ अब छिटो गरिदिनु हुन्न, उहाँलाई चाहिँ आउनु आउनु भन्छन् नि छोराछोरीले।
कहिल्यै यति लामो समयसम्म छुटिएर बस्नु भएको थिएन होला?
थिएन थिएन। अब खोइ कस्तो भन्नु र कहिले पुगौँ कहिले झन् बिमार बढ्दो रहेछ छोराछोरीले पछि त्यो पनि गयो झन् साह्रो पर्दो रहेछ नि
के छ तपाईँ उहाँलाई के भन्न चाहनुहुन्छ छोरालाई
अब राम्रो गर्दै गर बस्दै गर त भन्नु होला नि त के भन्नु अब आशीर्वाद दिनु पर्यो राम्रो गरी खाओ भन्नु पर्यो
सम्झिँदा कस्तो लाग्छ आफ्नो
भन्नै सक्दिनँ म त भन्नै सक्दिनँ नि त
नाति नातिनालाई के भन्नुहुन्छ
नाति नातिनालाई के भन्नुहुन्छ राम्रो नानी बस्नु त्यस्तै छ होला नि धेरै पढ्नु
नाति नातिनाहरूको त खुब याद आउँदो होला नि
नभन्नु नि हो कति आउँछ आउँछ नि
यसपालिको दसैँ तिहार तपाईँहरू खडानन्दजी गइसक्नु भएको थियो होला अघि
चाडबाडै मान्यौ न अध्ययारो भयो सबै गइसके के गर्नु
यहाँको शुभ नाम
नारायण पोखरेल म उहाँका काकाको छोरा हुँ एउटा अभिभावक जस्तो मान्दै आएको थिएँ मैले उहाँलाई अहिले टाढा जानुभयो
कस्तो लाग्छ
उहाँले दिएको इन्फर्मेसन अनुसार त उहाँको ठिकै छ भन्ने बुझिएको छ अब टाढा भए पनि अहिलेको संसार यो विभिन्न साइन्टिफिक इक्विपमेन्ट्सले गर्दाखेरि नजिक बनाएको जस्तो लाग्छ त्यति नेचुरल फिलिङ चाहिँ भइरहेको छैन
बेला बेला फोनमा गफगाफ हुँदैछ
फोनमा गफगाफहरू भएको छैन भन्दा पनि परिवारमा यहाँ फोन गरिरहनुहुन्छ अनि उहाँको गफ गराइ सुन्न पाउँछु त्यस्तै
दुःख विराम सन्चो बिसन्च थाहा हुन्छ
थाहा हुन्छ राम्रोसँग
तपाईँ उहाँबाट के सुन्न अथवा बुझ्न चाहनुहुन्छ खडानन्दजीबाट
उहाँबाट के सुन्न चाहन्छु भने त्यहाँको कस्तो अवस्था छ आउँदा राम्रो हुने हो कि नआउँदा राम्रो हुने हो भन्ने विषयमा जानकारी पाउन भए राम्रो हुन्थ्यो भन्ने हो
हाम्रो सेवा गर्ने चाहिँ यही हो नि त अब जेठो छोरो जेठी बुहारी
यही परिवारको अर्को एकजना महिला सदस्य यहाँको शुभ नाम
धनमाया पोखरेल
तपाईँ चाहिँ खडानन्दको के
जेठी भाउजू
बेला बेला फोनमा कुरा हुँदैछ
हुँदैछ
परिवारको सन्चो बिसन्चो उहाँको आफ्नो अवस्था बताउनु भएको छ हामीसँग रेडियो कार्यक्रममा उहाँका कुरा सुन्दा कस्तो लाग्छ तपाईँलाई
कहिले पुग्न बादेखि हुन्थ्यो जस्तो लाग्छ नि अब के गर्नु खोइ त बलले हुँदो रहेछ त आफ्नो बलले छोराछोरी गए सबै परिवार गइसके अब आफू एक्का भएर बस्नु परेको छ यति बेरसम्म
हिँड्ने बेलामा के भन्नु भएको थियो तपाईँलाई सम्झना छ कुनै
हिँड्ने बेलामा अब छिटो प्रोसेस गरेर आउनु तपाईँहरू अब म जाँदैछु अब बिस्तारै अब छिटै हुन्छ होला भरिसके तिमीहरूको पनि भन्नुहुन्थ्यो
साना केटाकेटी पनि सँगै गएका छन् तपाईँहरूले आफै हुर्काउनु भएको होला
हो नि अनि आफै हुर्कायो आफै गरियो अब यता त्यता छोडेर हिँड्दा कस्तो लाग्छ होला नि त नि र एउटा घरमा बसेको परिवार
के भन्नुहुन्छ उहाँहरूलाई
उहाँहरूलाई त अब हामीहरू अब दुखाइतिर के कस्तो छ भनेर सोध्नुहुन्छ यहाँको अब यहाँ देखेर जानुभएको सोध्नुहुन्छ अब त्यस्ताको त्यस्तै छ भनेर भनिदिन्छु नि अब यहाँबाट अब फोनमा बात मार्दा त अब बुवालाई मुटुको रोग छ अब सबै कमजोरी परिवार अब रोगी परिवार रहिएको छ सबै अब पढेका डाठा बाठा जति अब गइसकि गए छैनन् गर्ने आफू एक्का भएर उद्योगहरूको पनि आइसकेको छ अब
खडानन्दजीको श्रीमती तपाईँको देउरानी भनौँ न उहाँसँग पनि कुरा भयो तपाईँको
उसँग भएको छैन देउरसँग मात्रै भयो
केटाकेटीसँग
केटाकेटीसँग पनि भयो नानीहरूसँग छोराछोरीसँग
के भने तपाईँलाई
आमा खोइ तपाईँहरूको आउँदैन डेट अब दिएको छैन भन्छन् नि अनि रवासी हुनु त हो नि त अब खाना खाने खेरमा सम्झिन्छ छोराछोरी सम्झिन्छ देउर देउरानी सम्झिन्छ नराम्रो लाग्छ नि अब सँगै बस्यो खाइयो खेलियो काम गरियो गाह्रो लाग्छ नि एक्लै भइयो भन्ने जस्तो लाग्छ एउटा भएको छोरो पनि उहीँ छ उहीँ गएको छ केन्टुकी भन्ने ठाउँमा गएको छ छोरो एउटा छोरो
तपाईँको छोरो पनि
हजुर कस्तो समस्या लाग्छ नि अब
भेट त होला नि
खै के हो भन्न पनि सकेन अब त यस्तो वर्षौँ दिनसम्म डेट कुरेर बस्दा पनि अब डेट आउँदैन भने त
के भन्नुहुन्छ तपाईँ देवर देउरानी बुढा केटाकेटीहरूलाई
अब आउँछौँ हामीहरू आउन त आउँछौँ नि अब के गर्नु नानी हामीहरूले अब बल गर्दा हुँदैन अब तिमीहरूले छिटो आयो त भन्छौ नि अब आउन त आउँछौँ हामीहरू अब कुनै समयमा देला डेट भनेर त्यस्तै भन्दै गरिरहेको छ नानीहरूसँग बात गर्दा अब मन त राखिदिनै पर्यो नि उहाँकाको पनि अब आएनन् भनेर कस्तो गुनासो गर्छन् रुँदै फोन गर्छन् छोराछोरीले
यही परिवारको अर्को एकजना महिला सदस्य यहाँको शुभ नाम
हिमादेवी पोखरेल
तपाईँ चाहिँ खडानन्दको
बुहारी
जस्तो उहाँले भन्नुभएको कुरा हामीले भर्खरै सुनायौँ उहाँका कुरा सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो
उहाँ राम्रो छ भने त हामी खुसी नै छौँ होइन तर अब हामी पनि उहाँ छिटो पुग्न पाएँ हामी पनि खुसी हुन्थ्यौँ
तपाईँको जेठाजु जेठानी र नानी केटाकेटीहरू सँगै हुँदाखेरिका रमाइला क्षणहरू पनि त थिए होला नि
थिए नि त्यता कति मजा आउँथ्यो थियो नि जस्तै अब सँगै बस्थ्यौँ सँगै खान्थ्यौँ चाडबाडमा सँगै घुम्न जान्थ्यौँ अघिल्लो चाडबाड रमाइलो हुन्थ्यो सबै सदस्य सँगै हुँदा यसपालि त थियौँ नि हामी कम्ती थियौँ घरमा बाबा आमा हुनुहुन्थ्यो हामी मात्र थियौँ रमाइलो लागेन बाबासी अब नराम्रो लाग्छ नि त
केटाकेटीहरूलाई नानी केटाकेटीहरू सानै होला नुहाएको तपाईँलाई के भनेर बोलाउँथ्यो उनीहरूले यहाँ सदा
आन्टी भनेर बोलाउँथे हामी सँगै बस्थ्यौँ एकाठाउँ
के भन्नुहुन्छ अब उहाँहरूलाई अहिले तपाईँको सन्देश के छ
अब उहाँहरूको जीवन राम्रो होस् होइन, अनि हामी पनि भरिसके छिटो पुग्न पाऊ।
परिवारका केही बुढापाका सदस्यहरूसँग कुरा गरिरहेको, नजिकबाट हेरिरहेकी एकजना सानी बहिनी अहिले मेरो छेउमा आइपुगिन्। के नाम नानी तिम्रो?
रितिका पोसेल।
कति वर्ष कि भयो?
7।
प्रणित र दिवस दादाहरू हो। कहाँ छन् अहिले
थाहा छ?
अमेरिका हो। अनि दादाहरूलाई तिमी के भन्छौ त?
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा यतिन्जेल हामीले पुनर्वास भएका र शरणार्थी शिविरमै छुटेका आफन्तहरू बीचको भावनात्मक सन्देश आदान प्रदान गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम 96.8 मेथीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट एकसाथ प्रसारण भइरहेको छ।
अब कार्यक्रम तथा शरणार्थी मुद्दाका बारेमा शरणार्थीको राय र तर्क सुन्ने पालो। पुनर्वास कार्यक्रमपछि शरणार्थीका परिवार विखण्डन भएसँगै पुनर्वास प्रक्रियामा शरणार्थीले विभिन्न खाले समस्या खेपिरहेको बताउँछन्। यस्तै समस्यामा परेका शनिश्चर्य शरणार्थी शिविर सेक्टर C2 छाप्रा नम्बर 43 अमर श्रीका कुरा सुनौ।
तेस्रो मुलुक पुनर्वास प्रक्रियाले जुन अगाडि बढाएको छ नि, यसमा म समेत पनि 10 महिना भयो डेट पर्खेर बसेको। सानो कुरोलाई वास्तवमा उहाँहरूले चाहिँ इन्भेस्टिगेसन गर्न नजानेको हो कि, अर्थात् मेरो के प्रोसेस हुँदैन भने हुँदैन भनिदिनु पर्यो। म एक प्रकारको शरणार्थी जीवनमा पनि अझ जिन्दगीमा पनि सङ्घर्ष गरेर अगाडि बढ्छु। यदि होइन भने यसको बारेमा उहाँहरूले कन्सन्ट्रेसन दिनु पर्यो नि, किनभने उहाँहरूको अगाडि चाहिँ एउटा फाइल छ, त्यो फाइल जुन आयो त्यसलाई मात्रै पल्टाउने हो भने त अरे बाफ्रे हुँदैन। यसमा के हुन्छ भन्दाखेरि ढाँट्ने मान्छे अगाडि पुग्छन्, जो सत्य मान्छे छ त्यो सबै यहाँनिर क्याम्पमा अड्केर बसिरहेको छ। साँच्चै भन्नुपर्दा अहिलेसम्म प्रतिनिधि क्याम्प सेक्रेटरी आरसिओ त्यो छुटे कुरो छ, प्रतिनिधिसम्म पनि एउटा रेकर्ड नपुगेको मान्छे मैले 10 महिनासम्म डेट किन पर्खेँ त।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईँलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ। अथवा तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
आउँदो बुधबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भूटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ। पर्खी बस्नुहोला।
हवस् त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजवाहक, शारदा देवकोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।